ईरानी पार्लियामेंट एनपीटी से निकलने पर गौर कर सकती है। मगरिब को ईरान का इंतबाह। अफगान सदर हामिद करजई का बयान, नेटो के ताजा हवाई हमले की मजम्मत। शाम में बशार असद की हिमायत में अवामी मुजाहरे, मगरिब के हिमायत याफ्ता ग्रोहों की दहशतगर्दी और फौज का ऑपरेशन जारी। बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पर। अस्सलामु अलैकुम नाज़रीन, खबरनामे के साथ हाजिर खिदमत है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और हमारा ईमेल एड्रेस है khabrein@sahartv.ir। इंटरनेट पर बरह रास्त हमारी नशियात आप इन पतों पर देख सकते हैं urdu.sahartv.ir/ios, urdu.sahartv.ir/android और urdu.sahartv.ir/live। लीजिए अब आप तफसील के साथ खबरें, मुलाहजा फरमाइए। कौमी सलामती और उमूर खारजा के पार्लियामानी कमीशन के सरबरा अलाउद्दीन बुरोजर्दी ने कहा है कि एनपीटी से निकलने समय तमाम ऑप्शन पार्लियामेंट के सामने हैं। पार्लियामेंट की कौमी सलामती और खारजा पॉलिसी कमीशन के सरबरा अलाउद्दीन बुरोजर्दी ने अपनी एक गुफ्तगू में ईरान के खिलाफ मगरबी मुल्कों की तरफ से पाबंदियों में शिद्दत पैदा किए जाने और ईरान के एटमी मामले को अक्वामे मुत्तहदा की सलामती कौंसिल में ले जाने के मगरब के मुमकिन इकदाम पर रद्दमल के बारे में कहा के पार्लियामेंट में सभी ऑप्शन मेज पर हैं। अलाउद्दीन बुरोजर्दी ने कहा कि यह बात काबिले कबूल नहीं है कि ईरान एनपीटी और आईएईए के कवानीन का एहतराम करे लेकिन अमेरिका और मगरिब एनपीटी को नजरअंदाज करें, इसलिए ऐसी कोई वजह नहीं है कि ईरान एनपीटी का मेंबर बना रहे। उन्होंने कहा कि पार्लियामेंट इस सिलसिले में नजरसानी कर सकती है। ईरानी पार्लियामेंट में कौमी सलामती और खारजा पॉलिसी कमीशन के सरबरा ने ईरान और 5+1 ग्रुप के दरमियान होने वाले मुजाकरात में पाई जाने वाली असल रुकावटों के बारे में कहा कि आईएईए और एनपीटी के कवानीन के तहत अमरीकियों को ईरान के एटमी प्रोग्राम पर फनी, कानूनी और तकनीकी तौर पर बात करना चाहिए, मगर वो ईरान के एटमी मामले को सियासी तौर पर देख रहे हैं और इसको सियासी मसला बनाने की कोशिश करते रहे हैं। अलाउद्दीन बुरोजर्दी ने कहा कि ईरान हर उस मंतिक का खैर मकदम करता है जिसकी बुनियाद पर एनपीटी और आईएईए और जो बात भी गैरकानूनी हो और धौंस और धमकी की जबान से होगी उसको हरगिज कबूल नहीं करेगा। ईरान के सीनियर रुकने पार्लियामेंट अलाउद्दीन बुरोजर्दी ने कहा कि मगरिब ने ईरान के एटमी साइंसदानों को शहीद किया है जो इंतहाई इंसानियत सोज और वहशियाना इकदाम है, लेकिन शहीद होने वाले इन 4 साइंसदानों की जगह ईरान ने सैकड़ों एटमी साइंसदानों की तरबियत की है। अमरीकी वजीर खारजा जॉन कैरी ने कहा है कि ईरान के एटमी मामले पर बातचीत का दरवाजा अब भी खुला हुआ है। अमरीकी वजीर खारजा जॉन कैरी ने तुर्की के दारुल हुकूमत अनकारा में एक प्रेस कॉन्फ्रेंस में कहा कि अमरीका 5+1 ग्रुप के दायरे कार में ईरान के एटमी मामले पर बातचीत जारी रखेगा लेकिन मुजाकरात का यह सिलसिला हमेशा जारी नहीं रहेगा। अमरीकी वजीर खारजा ने ईरान के सिलसिले में सिफारतकारी जारी रखे जाने के बारे में यह बयान एक ऐसे वक्त में दिया है जब स्ट्रैटेजिक उमूर के इसराइली माहिर युवाल स्टाइनेट्स ने अपने एक बयान में 5+1 ग्रुप से कहा है कि वो यूरेनियम की अफजूदगी को रोकने के लिए ईरान के सामने एक मोहलत मुकर्रर कर दे। सायूनी हुकूमत के वजीर आजम बिन्यामिन नेतन्याहू ने भी अपनी धमकी आमेज लफाजियों को दोहराते हुए कहा है कि ईरान की एटमी तनसीबात के खिलाफ इसराइल का यकतरफा हमला बदस्तूर एक ऑप्शन के तौर पर मौजूद है। सहयोनी वजीर आजम ने कहा कि हम अपनी तकदीर कभी भी किसी दूसरे के हाथ में, हत्ता अपने करीबी तरीन दोस्त के हाथ में भी नहीं देंगे। अमरीकी वजीर खारजा जॉन कैरी पीर को तलबीब में नेतन्याहू से मुलाकात करने वाले हैं। सहयोनी हुकूमत के वजीर आजम का यह धमकी आमेज बयान एक ऐसे वक्त में आया है जब ईरान के आला हुकाम ने बारहा कहा है कि अगर इसराइल ने ईरान के खिलाफ जारहियत की गलती की तो यह उसकी पहली और आखिरी गलती होगी और तलबीब और हैफा को मिट्टी के ढेर में तब्दील कर दिया जाएगा। ईरान ने बारहा कहा है कि उसका एटमी प्रोग्राम पर अमन मकासद के लिए है और वह अपने एटमी हक से हरगिज पीछे नहीं हटेगा। ईरान के पुरम एटमी सरगर्मियों को रोकने के लिए ईरान पर दबाव ऐसे वक्त में डाला जा रहा है जब इसराइल के पास जो CTBT या NPT का मेंबर भी नहीं है, सैकड़ों एटमी वॉरहेड मौजूद हैं। अफगानिस्तान के सदर हामिद करजई ने नेटो के हवाई हमले में कमसिन बच्चों की हलाकत को अफसोसनाक करार देते हुए इस वाकये की शदीद मजम्मत की है। सदर हामिद करजई के दफ्तर से जारी होने वाले बयान में सूबे कुनड़ के इलाके शिल्तन में नेटो के जंगी तैयारों की बमबारी में 11 अफगान बच्चों की हलाकत के वाकये की मजम्मत करते हुए कहा गया है कि इस हमले में नेटो के दावे के बरखिलाफ एक भी तालिबान हलाक नहीं हुआ है। बयान में कहा गया है कि अफगान बच्चों को ऐसी हालत में निशाना बनाया गया है कि जब नेटो के इस हमले में एक भी तालिबान के मारे जाने के शवाहिद नहीं मिले हैं। सूबे कुनड़ के शहर शीगल के कमिश्नर अब्दुलजाहिर सापी ने इससे कबल कहा था कि दर्रे शिल्तन पर नेटो की बमबारी में 11 अफगान बच्चे और 6 दीगर लोग 11 अफगान बच्चे हलाक और 6 दीगर लोग जख्मी हो गए हैं। अफगानिस्तान के अवाम मुल्क के सदर से मुतालबा करते चले आ रहे हैं कि वो रिहायशी इलाकों पर नेटो के खुदसराना हमले बंद कराने के लिए ठोस और मौसर कार्रवाई करें। उधर जनूब मगरबी अफगानिस्तान में होने वाले बम के धमाके में 9 अफराद के मारे जाने की खबर है। कहा जा रहा है कि बम का यह धमाका जनूब मगरबी अफगानिस्तान के सूबे वर्दक में एक मुसाफिर बस के रास्ते में हुआ है। इस धमाके में 29 अफराद जख्मी भी हुए हैं, जिनमें से 15 की हालत इंतहाई तश्वीशनाक बताई जाती है। पाकिस्तान की सुप्रीम कोर्ट ने मुल्क के साबिक सदर परवेज मुशर्रफ के मुल्क से बाहर जाने पर पाबंदी आयद कर दी है। हमारे नुमाइंदे के मुताबिक पाकिस्तान की सुप्रीम कोर्ट ने साबिक सदर परवेज मुशर्रफ के खिलाफ गद्दारी के इल्जाम में मुकदमा चलाए जाने की दरख्वास्त पर वफाकी हुकूमत के नाम नोटिस जारी करते हुए वजारत दाखिला को हुक्म दिया है कि परवेज मुशर्रफ को मुल्क से बाहर न जाने दिया जाए। सुप्रीम कोर्ट ने साबिक सदर परवेज मुशर्रफ को भी नोटिस जारी कर दिया है। सुप्रीम कोर्ट के जारी करदा हुक्म में कहा गया है कि वफाकी हुकूमत के तमाम ओहदेदार अदालती अहकाम पर अमल दरामद को यकीनी बनाएं और IG के जरिए नोटिस की तामील कराई जाए। साबिक सदर परवेज मुशर्रफ को हिरासत में लेने की इस्तदा पर सुप्रीम कोर्ट ने फरीकैन को नोटिस जारी कर दिया है। पाकिस्तान की सुप्रीम कोर्ट का एक 3 रुकनी बेंच सदर परवेज मुशर्रफ के खिलाफ गद्दारी के मुकदमे की समाअत कर रहा है। उनके खिलाफ मुकदमे की यह दरख्वास्त लाहौर हाई कोर्ट बार के सदर की जानिब से दायर की गई है। पाकिस्तान के कबायली इलाके खैबर एजेंसी में फौज और तालिबान के दरमियान लड़ाई पूरी शिद्दत के साथ जारी है, जिसके दौरान मरने वालों की तादाद 60 से तजावुज कर गई है। पाकिस्तानी ज़राए का कहना है कि फौज के खसूसी दस्ते SSG के अहलकारों ने खैबर एजेंसी की वादी तीराह में अस्करियत पसंदों के खिलाफ फैसलाकुन कार्रवाई शुरू कर रखी है, जिसके दौरान 40 दहशतगर्दों को हलाक कर दिया गया है। कहा जा रहा है कि 3 दिन से जारी इन झड़पों में पाकिस्तानी फौज के 23 अहलकार भी मारे गए हैं। पाकिस्तानी ज़राए का कहना है कि स्पेशल सर्विसेज ग्रुप SSG के कमांडोज और FC के अहलकार वादी तीरा में तालिबान के आखिरी मुजाहमती ग्रोह को खत्म करने में मसरूफ हैं। इससे पहले इक्का खेल के इलाके बाड़ा में इतवार को होने वाली लड़ाई में 10 तालिबान हलाक हो गए थे। वाज़ह है कि इस इलाके को पाकिस्तानी तालिबान और गैर मुल्की शिद्दत पसंदों का गढ़ समझा जाता है। गुज़श्ता दिनों पाकिस्तानी फौज ने इस इलाके में तालिबान और गैर मुल्की शिद्दत पसंदों के ठिकानों पर जेट तैयारों से बमबारी भी की थी। हजारों शामी शहरियों ने दहशतगर्दों के खिलाफ जारी फौजी ऑपरेशन की हिमायत में मुजाहरे किए हैं। शामी ज़राए के मुताबिक मगरबी शहर तरतूस में होने वाले मुजाहरे में शरीक लोगों ने दहशतगर्दों के खिलाफ जारी फौजी ऑपरेशन और सदर बशार असद की हुकूमत की हिमायत का ऐलान किया है। मुजाहरे के शुरका ने दहशतगर्दों के खिलाफ नारे लगाए और फौज से मुतालबा किया कि वह मुल्क से दहशतगर्दी के खात्मे के लिए अपनी पूरी तवानाइयां बरूए कार लाए। मुजाहिरीन ने फौज की खिदमात और कुर्बानियों को सराहते हुए कहा है कि वो मुल्क के खिलाफ साजिशों को हरगिज कामयाब नहीं होने देंगे। यह ऐसी हालत में है कि दमिश्क में एक स्कूल के करीब कार बम के एक धमाके में 12 अफराद जान बहक और 45 जख्मी हो गए हैं। दूसरी जानिब इत्तलात हैं कि शामी फौज ने रीफ दमिश्क के इलाके तौकत शर्किया का कंट्रोल अपने हाथ में ले लिया है। फौज के जारी करदा बयान में इस इलाके के कंट्रोल हासिल करने के सिलसिले में अवाम के ताबुन की कदरदानी की गई है। कहा जा रहा है कि शामी फौज ने इस इलाके से दहशतगर्दों के ग्रुप को तहस नहस कर दिया है और उसके बाकी मानदा अनासिर को हथियार डालने का हुक्म दिया है। فوج کے جاری کردہ بیان میں کہا گیا ہے کہ ہتھیار ڈالنے والے دہشت گردوں کے ساتھ قانون کے مطابق سلوک کیا جائے گا۔ شامی فوج نے حلب کے نواحی علاقے العزیزہ کا کنٹرول بھی اپنے ہاتھ میں لے کر دہشت گردوں کو اس علاقے سے باہر نکال دیا ہے۔ اردن کے شاہ نے بحران شام کے سیاسی حل کی ضرورت پر زور دیا ہے۔ اردن کے بادشاہ ملک عبداللہ دوم نے دعویٰ کیا ہے کہ ان کا ملک بحران شام کے سفارتی اور سیاسی حل کی حمایت کرتا ہے۔ ان کا کہنا تھا کہ اگر بحران شام کو پرامن طریقے سے حل نہ کیا گیا تو پورا خطہ اس کی لپیٹ میں آ جائے گا۔ عبداللہ دوم نے اپنے ملک میں مقیم شامی پناہ گزینوں کی جانب اشارہ کرتے ہوئے کہا کہ اردن کو پہلے دن ہی سے بحران شام کے منفی اثرات کا سامنا کرنا پڑ رہا ہے۔ عبداللہ دوم کا یہ بیان ایسے وقت میں سامنے آیا ہے جب اردن دہشت گردوں کو تربیت اور اسلحہ فراہم کر کے شام میں صدر بشار اسد کی قانونی حکومت کے خلاف لڑنے کے لیے بھیجتا چلا آ رہا ہے۔ شام میں مارچ 2011 سے بدامنی کا سلسلہ جاری ہے اور غیر ملکی حمایت یافتہ ملکی اور غیر ملکی دہشت گرد گروہ شامی سیکورٹی اہلکاروں اور عام شہریوں کو اپنے حملوں کا نشانہ بنا رہے ہیں، تاہم حکومت شام کو ختم کرنے کی سازش تاحال کامیاب نہیں ہو سکی ہے۔ شام میں سرگرم دہشت گردوں کے حامی 10 ممالک کا اجلاس مصر کے دارالحکومت قاہرہ میں منعقد ہوا ہے۔ مصری ذرائع ابلاغ نے ملک کی وزارت خارجہ کے جاری کردہ بیان کے حوالے سے بتایا ہے کہ 10 ملکوں کے نمائندوں نے اتوار کی رات دیر گئے تک جاری رہنے والے اجلاس میں سیرین نیشنل الائنس کی حمایت میں اضافے کے بارے میں تفصیلی تبادلہ خیال کیا۔ المصریون نامی ویب سائٹ کے مطابق امریکہ، برطانیہ، فرانس، جرمنی، اٹلی، سعودی عرب، متحدہ عرب امارات، قطر، اردن اور ترکی کے نمائندوں نے مصر کی وزارت خارجہ کی مرکزی عمارت میں سیرین نیشنل الائنس کی حمایت بڑھانے کے طریقہ کار کا جائزہ لیا ہے۔ شام میں سرگرم دہشت گردوں کے حامی 10 ملکوں کا اجلاس اس سے قبل 28 فروری کو روم میں بھی ہو چکا ہے۔ کہا جا رہا ہے کہ مذکورہ 10 ملکوں کے نمائندوں نے سیرین نیشنل الائنس کے مستعفی ہونے والے سربراہ معاذ الخطیب سے بھی ملاقات کی ہے۔ معاذ الخطیب نے مغربی اور عرب ملکوں کے ساتھ بعض معاملات پر اختلافات کے بعد 24 مارچ کو اپنے عہدے سے استعفیٰ دے دیا تھا۔ 71 ارکان پر مشتمل شامی حکومت کے مسلح مخالفین کے گروپ کا قیام 11 نومبر کو قطر کے دارالحکومت دوحا میں ہونے والے اجلاس کے دوران عمل میں آیا تھا۔ سیرین نیشنل الائنس کو سعودی عرب، قطر، ترکی، امریکہ، برطانیہ اور فرانس جیسے ملکوں کی مالی اور اسلحہ جاتی حمایت حاصل ہے۔ یہ گروپ صدر بشار اسد کی جانب سے غیر مشروط مذاکرات کی پیشکش کو قبول کرنے کے لیے تیار نہیں ہے اور شام میں نیٹو کی مداخلت پر زور دے رہا ہے۔ بحرین میں آل خلیفہ حکومت کے خلاف عوامی مظاہروں کا سلسلہ جاری ہے اور منامہ سے موصول ہونے والی خبروں میں کہا گیا ہے کہ ان مظاہروں میں شدت آتی جا رہی ہے۔
بحرین کے عوام نے جیلوں میں بند سیاسی قیدیوں سے یکجہتی کا اظہار اور آل خلیفہ کی حکومت کو گرانے کے مطالبے کو لے کر اپنے مظاہرے تیز کر دیے ہیں۔ بحرین میں مظاہرے کے شرکا سیاسی قیدیوں کی فوری رہائی، ملک میں منتخب جمہوری نظام کے قیام اور بحرین اور سعودی عرب کے بے گناہ شہریوں کے قاتلوں پر مقدمہ عالمی عدالت میں چلائے جانے کا مطالبہ کر رہے ہیں۔ بحرین کے سیاسی رہنماؤں کا بھی کہنا ہے کہ آل خلیفہ اور آل سعود حکومتوں کے مظالم کے باوجود بحرینی عوام کا انقلاب پوری قوت کے ساتھ جاری ہے۔ بحرین کے سیاسی رہنماؤں کا کہنا ہے کہ بحرینی عوام کا انقلاب پہلے دن کی ہی طرح آج بھی زندہ اور پائندہ ہے۔ بحرین کی سب سے بڑی اپوزیشن جماعت جمعیت الوفاق اسلامی نے اعلان کیا ہے کہ اگرچہ آل خلیفہ حکومت نے عوامی تحریک کو کچلنے کے لیے اپنا سب کچھ داؤں پر لگا دیا ہے، لیکن عوام اپنے موقف سے ہرگز پیچھے نہیں ہٹیں گے۔ جمعیت الوفاق اسلامی کے مرکزی رہنما خلیل المرزوق نے کہا ہے کہ بحرینی حکومت کے مظالم سے عوام میں اپنے انقلاب کو آگے بڑھانے کا جذبہ اور زیادہ تقویت پا رہا ہے۔ بحرین کی شاہی حکومت نے فروری 2013 میں عوامی انقلاب کے آغاز کی دوسری سالگرہ کے موقع پر اپنے منافقانہ اور دوغلے رویے کا مظاہرہ کرتے ہوئے ایک طرف مخالفین سے بات چیت کا ڈھونگ رچانے کی کوشش کی اور دوسری طرف اس نے مظاہرین پر ظلم و تشدد کا سلسلہ اور زیادہ تیز کر دیا۔ اس درمیان بحرین میں مختلف عوامی حلقوں کا کہنا ہے کہ بحرینی وزیراعظم کا دور سعودی عرب عوامی تحریک کے مقابلے میں آل خلیفہ حکومت کو گرنے سے بچانے کے لیے ریاض کو بحرین کے معاملات میں اور زیادہ مداخلت کی دعوت دینے کے لیے انجام پایا ہے۔ کہا جا رہا ہے کہ فروری 2011 میں جب بحرین کی آل خلیفہ حکومت عوامی تحریک کو روکنے میں ناکام ہو گئی تو اس نے امریکہ کی ایما پر سعودی عرب کو دعوت دی کہ وہ اپنی فوج بحرین میں اتار دے، اور یوں سعودی عرب کی فوج نے بحرینی سیکورٹی فورس کے ساتھ مل کر عوام کے مظاہروں کو کچلنے کی ناکام کوشش کی، جس میں اب تک سینکڑوں افراد شہید اور زخمی ہو چکے ہیں۔ لیکن بحرین میں آل سعود کی غاصبانہ موجودگی نہ صرف یہ کہ بحرینی حکومت کی متزلزل پوزیشن کو بچانے میں کامیاب نہ ہو سکی، بلکہ اس سے عوام کے غیظ و غضب کا شعلہ اور بھی بڑھ گیا۔ اس اقدام کے بعد سعودی عرب کے خلاف علاقے کے عوام کی نفرت بھی بڑھتی چلی گئی، کیونکہ سعودی عرب نے نہ صرف بحرینی عوام کی تحریک کو کچلنے کی کوشش کی بلکہ اس نے دیگر عرب ملکوں میں بھی عوامی تحریک کو ناکام بنانے کی کوشش کی اور ڈکٹیٹروں کی حمایت کی۔ اس وجہ سے مصر اور یمن سمیت دیگر ملکوں کے عوام میں بھی آل سعود حکومت کے تئیں شدید غم و غصہ پایا جاتا ہے۔ آل خلیفہ حکومت نے بحرین میں مداخلت کے لیے سعودی عرب کو دعوت دے کر درحقیقت اپنے آپ کو سعودی عرب کے ہاتھوں فروخت کر دیا ہے۔
سعودی عرب کے عوام نے جیلوں میں بند سیاسی قیدیوں کے خلاف ایذا رسانی اور ان پر تشدد کیے جانے کے حوالے سے اپنے غم و غصے کا اظہار کیا اور شہر القصیم میں مظاہرے کیے ہیں۔ العالم ٹیلی ویژن نے خبر دی ہے کہ القصیم کے باشندوں نے اتوار اور پیر کی درمیانی رات بڑا مظاہرہ کر کے سعودی حکام سے کہا ہے کہ وہ قیدیوں پر تشدد اور مظالم کا سلسلہ بند کر دیں۔ مظاہرین نے اسی طرح سبھی سیاسی قیدیوں کی فوری رہائی کا بھی مطالبہ کیا۔ سعودی عرب کے باشندوں کا کہنا تھا کہ القصیم شہر کے الطرفیہ جیل کے حکام نے قیدیوں کو کھلی فضا میں سانس لینے اور ان کو علاج معالجے کی سہولتوں سے محروم کر رکھا ہے۔ مظاہرین کا کہنا ہے کہ جیلوں میں بند سیاسی قیدیوں کو سورج بھی دیکھنے کو نہیں ملتا۔ القصیم اور البریدہ شہر کے عوام ایک ماہ سے زائد عرصے سے سیاسی قیدیوں کو جیلوں میں بند رکھنے جانے کے خلاف مظاہرے کرتے چلے آ رہے ہیں۔ انسانی حقوق کی تنظیموں کے مطابق اس وقت سعودی عرب کی جیلوں میں کم از کم 30,000 افراد سیاسی وجوہات کی بنا پر بند ہیں، جن پر کسی بھی طرح کا مقدمہ نہیں چلایا گیا ہے۔ مصر میں خبری ذرائع کا کہنا ہے کہ العباسیہ میں قبطی عیسائیوں کے کلیسا کے دروازے کے باہر قبطی عیسائیوں اور نامعلوم مسلح افراد کے درمیان جھڑپیں جاری ہیں۔ المصر الیوم نیوز ایجنسی نے خبر دی ہے کہ پیر کی صبح العباسیہ میں کلیسا کی جانب سے فائرنگ اور پیٹرول بموں کے حملوں کے بعد قبطیوں اور نامعلوم افراد کے درمیان لڑائی شروع ہو گئی۔ مصری سیکیورٹی فورس کلیسا کے اطراف میں تعینات کر دی گئی ہے۔ سیکیورٹی اہلکاروں نے وہاں موجود لوگوں کو منتشر کرنے کے لیے آنسو گیس کے گولے بھی داغے ہیں۔ جھڑپوں کے دوران دونوں ہی فریقوں نے ایک دوسرے پر پتھراؤ بھی کیا ہے۔ کہا جا رہا ہے کہ سیکیورٹی فورس نے رمسس روڈ کو بند کر دیا ہے اور کلیسا کے دروازے کے سامنے تعینات ہو گئی ہے۔ اطلاعات کے مطابق قبطی عیسائیوں نے مصری حکومت کے خلاف نعرے لگائے ہیں۔ اس سے پہلے اتوار کو العباسیہ میں قبطی عیسائیوں کے کلیسا کے باہر ہونے والی جھڑپ میں ایک شخص ہلاک اور متعدد زخمی ہو گئے تھے۔ اتوار کو لڑائی اس وقت شروع ہوئی جب نامعلوم مسلح افراد نے القیولیہ صوبے کے کلیسا کے سانحے میں ہلاک ہونے والے 4 افراد کے جلوس جنازہ میں، جو العباسیہ سے نکالا گیا تھا، حملہ کر دیا۔ دوسری طرف نامعلوم مسلح افراد نے دمیات شہر میں پیر کی صبح مصر کی حکمراں آزادی و انصاف پارٹی کے دفتر کو آگ لگا دی اور وہاں فائر بریگیڈ کی گاڑیوں کو بھی جانے سے روک دیا ہے۔ آزادی و انصاف پارٹی کے دفتر پر یہ حملہ اس وقت ہوا جب مذکورہ پارٹی اور اسی طرح اخوان المسلمین کے افراد نے لوگوں کو شہر کے سا اسکوائر پر حکومت کے خلاف مظاہرہ کرنے کے لیے جانے سے روکنے کی کوشش کی۔ دمیات شہر کے باشندے ملک میں بڑھتی ہوئی مہنگائی کے خلاف مظاہرے کرنے جا رہے تھے۔ جزیرہ نمائے کوریا میں بحران شدت اختیار کرتا جا رہا ہے اور سیول نے پیونگ یانگ سے صنعتی علاقے کائے سونگ میں جنوبی کوریا کے کارکنوں کے داخلے پر پابندی ختم کرنے کا مطالبہ کیا ہے، جبکہ جاپان نے یہ اعلان کرتے ہوئے کہ شمالی کوریا نیا میزائلی تجربہ کر سکتا ہے فضائی دفاعی یونٹ کے حکم دیا ہے کہ جاپان کی طرف آنے والے شمالی کوریا کے ہر میزائل کو نشانہ بنا کر اسے تباہ کر دیا جائے۔ دوسری جانب چین نے جزیرہ نمائے کوریا میں کشیدگی بڑھنے کی بابت خبردار کیا ہے۔
چین کے صدر شی جن پنگ نے بو آو اقتصادی کانفرنس سے خطاب میں ایک بار پھر جزیرہ نمائے کوریا میں کشیدگی بڑھنے پر سخت تشویش ظاہر کی ہے۔ انہوں نے اس بات کی طرف اشارہ کرتے ہوئے کہ کوریا کی کشیدگی نے ایشیا میں امن و استحکام کو خطرے میں ڈال دیا ہے، کشیدگی کے نتائج کی جانب سے خبردار کیا۔ چین کے صدر نے کہا کہ کسی بھی ملک و خطے میں بدامنی اور عدم استحکام پھیلانے کا حق نہیں ہے۔ چین نے یہ انتباہ ایسی حالت میں دیا ہے کہ امریکہ کے سینیٹر جان میککین اور چند دیگر ریپبلکن سینیٹروں نے بیجنگ پر یہ الزام لگایا ہے کہ وہ کوریا میں کشیدگی کم کرنے میں ناکام رہا ہے۔ جان میککین نے، جو امریکی سینیٹ کی دفاعی کمیٹی کے رکن ہے، چین سے مطالبہ کیا کہ شمالی کوریا پر طرز عمل تبدیل کرنے کے لیے دباؤ ڈالے۔ دوسری جانب جنوبی کوریا کی دونوں کوریا کو ایک کرنے کی وزارت کے ترجمان کم ہونگ سوک نے مطالبہ کیا کہ شمالی کوریا صنعتی علاقے کائے سنگ میں جنوبی کوریا کے کارکنوں کے داخلے پر پابندی ختم کرے تاکہ اس مشترکہ صنعتی پروجیکٹ پر کام دوبارہ شروع کیا جا سکے۔ یاد رہے کہ شمالی کوریا نے گزشتہ ہفتے بدھ سے کائے سنگ صنعتی علاقے میں جنوبی کوریا کے کارکنوں کے داخلے پر پابندی لگا دی ہے۔ یہ ایسی حالت میں ہے کہ اس پروجیکٹ میں 123 کارخانے خام مال اور ایندھن کی کمی کی وجہ سے بند ہو چکے ہیں۔ اس رپورٹ کے مطابق جنوبی کوریا کے کارکنوں کے داخلے پر پابندی اور خام مال نیز ایندھن کی قلت کی وجہ سے مزید درجنوں کارخانے بھی بند ہونے والے ہیں۔ ادھر شمالی کوریا نے کائے سنگ صنعتی علاقے میں کام کرنے والے جنوبی کوریا کے باشندوں کو یہاں سے جانے کی اجازت دے دی ہے۔ رپورٹیں بتاتی ہیں کہ پیر کے روز جنوبی کوریا کے درجنوں باشندے کائے سنگ سے واپس گئے ہیں اور ابھی 514 کارکن اس مشترکہ صنعتی کمپلیکس میں موجود ہیں۔ دونوں کوریاؤں کا مشترکہ صنعتی پروجیکٹ جنوبی کوریا کے سرمایہ سے شمالی کوریا کے سرحدی علاقے کائے سنگ میں 2004 میں قائم ہوا، جس میں سینکڑوں کارخانوں میں شمالی کوریا کے 53,000 باشندے کام کرتے ہیں۔ کوریا کی کشیدگی کے تعلق سے ایک رپورٹ یہ بھی ہے کہ جاپان کی وزارت دفاع نے اعلان کیا کہ مسلح افواج کو حکم دے دیا گیا ہے کہ شمالی کوریا سے جاپان کی طرف آنے والی ہر میزائل کو نشانہ بنا کے تباہ کر دیا جائے۔ جاپانی خبر رساں ایجنسی کیوڈو نے سرکاری ذرائع کے حوالے سے رپورٹ دی ہے کہ اس بات کا امکان زیادہ ہے کہ شمالی کوریا کا میزائل جاپان کو ہدف نہیں بنائے گا، لیکن مسلح افواج کو ہر قسم کے حالات سے نمٹنے کے لیے پوری طرح تیار رہنے کا حکم دے دیا گیا ہے۔ جاپان کی حکومت نے اپنی مسلح افواج کے لیے یہ الرٹ ایسی حالت میں جاری کیا ہے کہ جنوبی کوریا نے اعلان کیا ہے کہ شمالی کوریا چوتھے ایٹمی تجربے کی تیاری کر رہا ہے۔ جنوبی کوریا کے ایک اعلیٰ عہدیدار نے کہا کہ شمالی کوریا کی مرکزی ایٹمی سائٹ میں سرگرمیاں بڑھ گئی ہیں اور وہ چوتھے ایٹمی تجربے کی تیاری کر رہا ہے۔ قابل ذکر ہے کہ امریکہ اور جنوبی کوریا کی مشترکہ فوجی مشقوں اور واشنگٹن کے اشتعال انگیز فوجی اقدامات، بالخصوص شمالی کوریا کو خبردار کرنے کے لیے جنوبی کوریا کی فضائی حدود میں ریڈار پر نظر نہ آنے والے بمبار طیاروں کی پرواز کے نتیجے میں جزیرہ نمائے کوریا میں کشیدگی اس حد تک بڑھ چکی ہے کہ پنگ یونگ نے حالت جنگ کا اعلان کرتے ہوئے خبردار کیا ہے کہ ایٹمی جنگ کا خطرہ بڑھ گیا ہے۔ بنا بنی تمام ممالک اپنے سفارت خانے بند کرنے اور سفارتکاروں کو یہاں سے نکالنے کی فکر کریں۔
اور ناظرین، آخر میں اہم خبروں کی سرخیاں ایک بار پھر پیش خدمت ہیں۔ ایرانی پارلیمنٹ این پی ٹی سے نکلنے پر غور کر سکتی ہے، مغرب کو ایران کا انتباہ۔ افغان صدر حامد کرزئی کا اظہار برہمی، نیٹو کے تازہ ہوائی حملے کی مذمت۔ شام میں صدر بشار اسد کی حمایت میں عوامی مظاہرے، مغرب کے حمایت یافتہ دہشت گرد گروہوں کی دہشت گردی اور فوجی آپریشن جاری۔ ناظرین، خبریں اپنے اختتام کو پہنچی۔ تازہ ترین خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھ سکتے ہیں، پتہ ہے urdu.sehattv.ir۔ اسی کے ساتھ مجھے اجازت دیجیے، خدا حافظ۔